الحمد لله متفاف سلام على عباده الذين اصطفى أما بعد مثل قید نفس اصلاح نفس کے حوالے سے گفتگو ہو رہی ہے اور اصلاح نفس کے حوالے سے اکابرین نے جو عبارتیں بیان کی ہیں وہ آپ کے سامنے پیش کی جا رہی ہیں اور جو اکابرین نے اس کی تشریح کی ہے وہ بھی آپ کے سامنے رکھی جا رہی ہے۔ پچھلی مجالس میں ہم نے اکابرین کا یہ قول دہرایا، من عرف نفسہ عرف ربہ، جس نے اپنے نفس کو پہچان لیا اس نے اللہ رب العزت کو پہچان لیا۔ اور اس حوالے سے ہم نے یہ کہا کہ جس نے اپنے نفس کو صرف پہچان لیا، اپنے نفس کی جو غلطیاں ہیں اس کو پہچان لیا اور اس نے اللہ کی معرفت حاصل کر لی، یہ عقلاً صحیح لگتا نہیں ہے۔ اللہ کی معرفت تو اسے حاصل ہو جو اپنے نفس کو پہچانے بھی اور اپنے نفس کی اصلاح بھی کرے، ان غلطیوں کو دور بھی کرے۔ تو اکابری نے جواب دیا کہ اپنے نفس کو پہچانے گا وہی جو اپنے غلطیوں کو دور کرنے کی زوردار کوششیں کر چکا ہو، اور اگر یہ کوششیں نہیں کی ہیں تو اپنے نفس کو بھی نہیں پہچان پائے گا۔ تو اس لیے جس نے اپنے نفس کو پہچانا اس نے اپنے رب کو پہچان لیا، اس نے بڑی محنت کی ہے تبھی جا کے اس نے پہچانا ہے۔ دوسری بات ہم نے اس حوالے سے پچھلے دنوں جو کی وہ یہ کہ جو انسان نفس کی اصلاح میں جو رکاوٹ ہے وہ دو اہم چیزیں ہیں۔ ایک تو یہ کہ انسان اپنے نفس کی غلطیوں کو ماننا ہی نہیں چاہتا، اور دوسرا ہم نے یہ کہا کہ نفس کی اصلاح اگر ہو بھی جاتی ہے اور بہت عرصے تک انسان اس نفس کی اصلاح والے ماحول میں رہتا ہے جہاں مشائخ اس کو اس کی نفس کی غلطیاں بھی بتا رہے ہیں، جہاں وہ معمولات بھی کر رہا ہے، جہاں وہ نیکی کے کام بھی کر رہا ہے، مگر نفس کے اندر شرارت موجود ہے۔ کابرین نے یہ لفظ استعمال کیا، شرارت، اتنی ساری نیکی ہونے کے باوجود بھی یہ نفس کا طریقہ کار ایسا ہے کہ وہ کسی نہ کسی طرح سے انسان سے غلط کام کروا لے گا۔ تو پھر ہم نے یہ سوال کیا کہ بھئی اتنے سال مشائخ کے پاس رہ کر، اتنے معمولات کر کر، اس ماحول میں رہ کر، اتنی محنت کر کے، اور پھر بھی آخر میں جا کے نفس نے گناہ کروا ہی لینا ہے، تو پھر یہ ساری گیم کھیلنے کا فائدہ کیا ہے؟ تو اس سوال کا جواب بھی اکابرین نے دیا کہ انسان کا نفس اگر ایسا ہے کہ اس کا نفس شرارت کرتا ہے، نیکی کرنے کے باوجود بھی اس سے کبھی کبھی گناہ کروا لیتا ہے، یہ بہتر ہے بنسبت نفس کے ایسے ہونے کے کہ نفس انسان پر حاوی ہو جائے۔ تو نفس کا شرارت کر لینا بہتر ہے، نفس کا حاوی ہو جانا یہ بہتر نہیں ہے۔ اسی لیے اس اصلاح والے ماحول میں رہنا پھر بھی ضروری ہے۔ کابرین نے ایک اور جواب بھی اس کا دیا، اگر اصلاح والے ماحول میں ہے، بزرگوں کے ساتھ تعلق ہے، معمولات کر رہا ہے، اسباق کر رہا ہے، اصلاح کی فکر کر رہا ہے، तो ये जो नेक आमाल कर रहा है उसके साथ साथ फिर कभी नफ्स शरारत करता है और उल्टा काम ये कर बैठता है, इस शख्स को अल्लाह रब्बुल इज्जत ने दो खुशखबरियां सुनाई है। पहली खुशखबरी उसको ये सुनाई है कि ये जो नेक आमाल के माहौल में है तो इन्नल हसनात युज़हिबनस सय्यिआत, कि जो नेक अमाल कर रहा है, बुजुर्गों के बताए हुए मामूलात कर रहा है, मशायख की सोहबत की वजह से और अच्छे अमाल कर रहा है, दीनी खिदमत कर रहा है, दीनी तालीम हासिल कर रहा है, ये तमाम चीजें इसके नफ्स की शरारतों की वजह से किए हुए गुनाह को खुद ब खुद दूर कर देती है। तो जो इस गेम से बाहर निकल आए कि जी अब इस इसलाह का फायदा ही क्या है कि मेरे से गलती हो ही जाती है, तो उसको ये नेक आमाल की फिर तौफीक नहीं मिलेगी। फिर वो चीज जो आपकी गलत चीजों को धो डालेगी वो नेक आमाल फिर नसीब नहीं हो। तो इसलिए इस माहौल में रहना ये बेहतर है। और सच्ची बात यह है कि जो नफ्स की शरारतें हैं उन शरारतों का भी दूर हो जाने की उम्मीद उसी को है जो इस माहौल में है। तो नफ्स की तो पहले 100 शरारतें थी, अब 100 में से 80 शरारतें तो गुम हो गई, अब ये 10 15 20 रह गई हैं। तो 15 20 शरारतें होना फिर बेहतर है, 100 शरारतें होना फिर बुरा ही है। तो इसलिए इस माहौल में रहना बेहतर है। और सच्ची बात यह है कि नफ्स का गुनाह कर लेना ये इंसान को थोड़ा सीधा भी रखता है। इंसान गुनाह नहीं करता तो फिर अपने आप को जरा वलीउल्लाह समझता भी तो है ना। गुनाह कर लेता है तो उसको होता है कि भाई ये भी ऐसे ही है जैसे मैं हूं, वरना तो वो कहेगा मैं कुछ और ही हूं। तो कई मरतबा गुनाह अल्लाह रब्बुल इज्जत इंसान से इस वजह से भी करवाते हैं कि इंसान दूसरों को हकीर ना समझे। ये फिर नफ्स की एक और बीमारी है, दूसरों को हकीर समझना। दूसरा वादा जो अल्लाह रब्बुल इज्जत ने कर लिया इस शख्स के साथ जिसको नफ्स उस पर हावी नहीं बल्कि नफ्स उसका शरारत करता है, वो ये कि अल्लाह रब्बुल इज्जत ने इसकी गलतियों को माफ भी कर देना। कुरान पाक में अल्लाह रब्बुल इज्जत ने फरमाया कि जो शख्स तकवा इख्तियार करता है वमन यत्तकिल्लाह युकफ्फिर अन्हु सय्यिआतिही, अल्लाह रब्बुल इज्जत जब वो गलती कभी कभी करता है तो उसको माफ फरमा देते हैं। तो जो इस गेम में है, इस इस्लाह वाले माहौल में मौजूद है, तो वो नेकी वाली जिंदगी गुजारेगा, नफ्स उसकी शरारत करेगा। अल्लाह ताला ने फरमाया कि ठीक है, इसकी गलती माफ हो जाए। तो इसलिए ये 100% सिन फ्री लाइफ जो है ये पॉसिबल तो नहीं है, मगर बहरहाल एक अच्छी जिंदगी, नेकी तकवे वाली जिंदगी इस माहौल में जरूर मिलती है। ये पक्की बात है, नेक आमाल एक तरफ से कर रहा है फिर नफ्स शरारत करके गुनाह करवा देता है, तो वो नफ्स की शरारतें जो है वो माफ भी हो जाती है। और नेक आमाल करने वाले को उम्मीद है कि ये शरारतें खत्म भी हो जाती है। कल की मजलिस में इस आदिस ने अर्ज किया था, इस उम्मत के एक बड़े बुजुर्ग जो थे उनका नफ्स उसको एक गुनाह पर खूब आमादा ही रखता था, नेकी भी करते थे फिर भी ये नफ्स का गुनाह जो था ये जिंदगी में था, मगर इस नेकी ने इस नफ्स के इस गुनाह को धकेल दिया। चनाचे किताबों में एक बुजुर्ग का वाक्य मौजूद है, हजरत फुजैल बिन अय्याज रहमतुल्लाह। हजरत फुजैल बिन अय्याज रहमतुल्लाह مشائخ نے فرمایا کہ اس امت میں جو بڑے مشائخ گزرے ان کی اگر فہرست بنے گی تو اس میں ان کا نام موجود ہو، مگر ابتدان جو ہے کہ زندگی جو تھی وہ غفلت والی اس لحاظ سے تھی کہ ڈاکو تھے، اور ڈاکو بھی نہیں تھے، ڈاکوؤں کے سردار تھے، بڑے ڈاکو تھے، اور لوگوں میں مشہور تھا کہ جس روٹ پہ یہ ڈاکا مارتے ہیں نا اس روٹ پہ لٹنا ہے ہی صحیح معنی ہے، تو بڑے زوردار قسم کے ڈاکو تھے، مگر اس کے ساتھ ساتھ حالات ایسے تھے کہ عبادت کا بڑا شوق تھا، روزے بھی رکھتے تھے، نوافل بھی لمبی پڑھتے تھے، ڈاکوؤں کے سردار بھی تھے، راتوں کو بھی نوافل پڑھتے تھے اور دن میں بھی نوافل پڑھتے تھے، تو ایک طرف یہ عبادت کا ماحول چل رہا ہے اور ایک طرف ڈاکو، عام بندہ تو یہی کہے گا کہ حالت دیکھو اس کی، مصلی پہ کھڑا ہوتا ہے پھر حرکتیں کیسی کرتا ہے، بے وقوف آدمی، ایسے ہی کہیں گے نا ہم، آج کا بندہ تو یہی کہتا ہے، بلکہ نیک لوگوں کو برا کہنے کا یہ ایک اچھا طریقہ ہے کہ اس کی کوئی بھی غلطی آپ پکڑ لیں تو شروع ہو جائے، کہ جب اتنا جو نیک بن رہا ہے نا، ایسی نیکی کی باتیں کر رہا ہے، اصل میں تو یہ یوں کر رہا ہوتا ہے، اصل میں تو یہ فلاں جگہ مجھے نظر آ گیا، بھئی اس تھوڑی دیر کے لیے جو فلاں غلط کام اس نے کیا ہے، اس کے علاوہ جو 90% زندگی ہے وہ تو نیکی میں گزر رہی ہے، تو بہرحال فضیل بن عیاض رحمت اللہ علیہ ڈاکوؤں کے سردار تھے، ساتھ ساتھ لمبی نوافل بھی پڑھتے تھے، روزہ بھی رکھتے تھے، ایک مرتبہ ایک قافلے کا گزر ان کے روٹ سے ہوا، جیسے اس روٹ کے قریب آئے تو قافلے والوں نے آپس میں باتیں کرنا شروع کر دی کہ جی یہاں ڈاکہ پڑنا ہے، تو کچھ لوگوں نے کہا اسی لیے کیونکہ اس راستے سے گزرنا تو میں نے زیادہ کچھ رکھا نہیں ہے اپنے ساتھ کیونکہ ڈاکہ تو پڑنا ہی ہے، ایک آدمی کو محسوس ہوا کہ اچھا یہاں تو ہر بندہ کہہ رہا ہے کہ ڈاکہ پڑنا ہے اور میرے پاس تو قیمتی سامان ہے، سونا تھا یا جو بھی تھا اس کے پاس، اب اس نے سوچا کہ جی اگر تو ڈاکہ پڑنا ہی ہے تو پھر اس کا مطلب ہے یہ قیمتی سارا سامان، یہ سونا جواہرات جو ہیں ڈاکوؤں کو دینے ہی پڑنے ہیں، تو بہتر یہ ہے کہ میں اس کو کہیں چھپا دوں پہلے ہی تاکہ ڈاکوؤں کو یہ مال نہ دینا پڑے، تو وہ صاحب جو ہیں وہ اپنے اس قافلے سے تھوڑی دیر کے لیے جدا ہوئے اور ڈھونڈنے کے لیے کوئی ایسی جگہ گئے کہ جہاں یہ دفن سونے کو دفن کر دیا جائے تاکہ ڈاکو نہ لے، پھر بعد میں کسی وقت یہاں سے نکال لوں گا، جگہ ڈھونڈ ہی رہے تھے تو انہوں نے دیکھا کہ ایک آدمی ہے مصلی لگا کر لمبی نفلیں پڑھ رہا ہے، اتنا لمبا قیام اس نے کیا کہ ان کو یقین ہو گیا کہ یہ کوئی اللہ والے ہیں، اس نے کہا بجائے اس کے کہ کہیں دفن کروں ان کو دے دیتا ہوں، بعد میں آ کے ان سے ہی لے لوں گا، تو انتظار کر کر کے کہ کب سلام پھیریں گے، کافی دیر انتظار کر کے، انتظار کرنے کے بعد جب انہوں نے سلام پھیرا تو بڑے ہی عاجزی کے ساتھ ان کے پاس گئے کہ حضرت آپ کو دیکھا تو سوچا کہ یہ میری امانت ہے، یہ آپ ہی کے پاس رکھوا دوں، میں کہیں جا رہا ہوں پھر آپ سے لے لوں، اور یہ جو لمبی نفل پڑھنے والے، لمبی نفل پڑھنے والے جو تھے یہ فضیل بن عیاض تھے، ڈاکوؤں کے سردار، سارا سونا ان کے حوالے کر کے کہا کہ جی آپ کے پاس امانت ہے، پر جب مجھے موقع ملے گا تو آپ سے واپس لے لوں گا، مجھے پتہ چل گیا آپ یہیں پہ نفلیں ہی پڑھ رہے ہوں گے، انہوں نے بھی لے لیا، ویسے بھی ڈاکو ہی تھے، تو سارا سونا لے لیا، और ये साहब मुतमईन हो गए कि बस अब मैं बच गया। ये जब वापस पहुंचे अपने कारवान में तो सबने खबर दी कि जी डाका पड़ना ही था, पड़ ही गया, और जो हमारे पास चीजें थी वो डाकुओं को दे दिया। इनको बड़ी खुशी हुई कि मेरा जो सोना है ये बहुत ही अच्छी तरह से बच गया, शुक्र अल्लाह। अब क्योंकि डाका पड़ चुका था तो इनको यकीन था कि दूसरी मरतबा तो नहीं पड़ेगा डाका। उन्होंने तो कहा बजाय इसके कि बहुत दिनों बाद फिर वापस आऊं, ये अपना माल लेने के लिए अभी ले लेता हूं वापस, अब तो डाका पड़ गया है। तो फिर वापस गए कि वो जो बुजुर्ग नफाले लंबी लफले पढ़ रहे थे उन्हीं के पास जाऊं और जाके उनसे अपना ये माल वापस हासिल कर लूं। अब जो गए तो वो बुजुर्ग वहां मौजूद तो थे मगर अब डाकुओं के सरदार बन के बैठे हुए थे। इनके चेलों ने जो डाका डाला था तो जो माल हाथ में आया था वो इनके सामने आके रखा हुआ था। अब उन्होंने देखा तो उनकी आंखें खुली की खुली रह गई कि जी जिनको मैं अमानतन अपना सोना दे के आया वो तो इन सारे डाकुओं के सरदार हैं। तो मैं बड़ा खुश हो रहा था कि मेरा सोना बच गया, मैं तो खुद अपना सोना उनके सरदार के हाथ में दे के आ गया। तो बड़ा ही अफसोस हुआ कि अब इन डाकुओं में जाके मैं करूंगा भी क्या, मैं तो जाऊंगा तो ये मुझे कत्ल कर देंगे। तो सोचा कि बस अब कोई बात नहीं, अब समझ लो कि गया ये सारा माल, मैं भी इस डाके की लपेट में आ ही गया, बच नहीं सका। फिर अपने कारवान की तरफ वापस चले गए कि अभी सोना क्यों, तो डाकुओं के पास इतना सारा सारा हमारे कारवान का सामान लेके भी ये बैठे हैं तो मेरा सोना इन्होंने को वापस करना है मुझे। तो वापस अपने कारवान की तरफ जा रहे थे फिर भी दिल में आया कि एक मरतबा पूछ लूं यार वो अमानत दी थी वो वापस मिल सकती है या नहीं मिल सकती। तो बड़ा नाउम्मीद होके और बड़ा हिम्मत करके और चले गए कि हजरत वो माशाल्लाह आपके सारे चेले बैठे हुए भी हैं मगर वो आपको एक अमानत दी थी, तो क्या ये अमानत वापस मिल सकती है। हजरत फुजैल बिन अय्याज रहमतुल्लाह अलैह ने उनका दिया हुआ सोना निकाल के वापस कर दिया कि अच्छा ये ले ले जा। बड़े खुश हुए, भाग के वापस चले गए कि जब शुक्र हाथ में आ गया। उम्मीद उनको थी नहीं, जाहिर है उम्मीद होनी भी नहीं चाहिए। तो चले गए तो सारे जो चेले थे उन्होंने कहा उस्ताद जी ये क्या किया आपने, उसका सोना उसको क्यों वापस कर दिया। तो फुजैल बिन अय्याज फरमाते हैं कि उसने मेरे ऊपर तवक्कल किया, मैंने फिर अल्लाह के ऊपर तवक्कल करके इसको दे दिया वापस। तो एक तरफ लंबी नफलें भी थी और ऐसी इबारतें भी निकल रही थी जुबान से, और एक तरफ डाकुओं के सरदार कि बस जो भी है ये भी चलेगा ये भी चलेगा। मगर क्योंकि नेकी साथ साथ चल रही थी तो इस नफसानी गुनाहों के इलाज की उम्मीद उसी को है जो नेकी वाले सिस्टम में है। नहीं है उस सिस्टम से बाहर तो फिर तो कोई उम्मीद ही नहीं है। तो इनके हालात जिंदगी में लिखा है कि कुछ अरसे बाद फिर एक और जगह डाका डालने के लिए गए। उस कारवान में जब दाखिल हुए तो लोगों के पास बड़ा सोना और बड़ी चीजें थी मगर एक शख्स बैठ के कुरान पाक पढ़ रहा था और कुरान पाक पढ़ते हुए जब वो डाका डाल रहे थे तो उसने कुरान पाक फिर भी जारी रखा तो जो कान में आयते मुबारक गई वो ये वाली अलम यानी लिल्लज़ीना आमनू अन तख्शा कुलूबहुम लिज़िक्रिल्लाह कि वक्त नहीं आ गया मोमिनों पर कि उनका दिल अल्लाह की याद से डर जाए। तो बस ये सुनने की देर थी कि डर गए। उस वक्त इरादा किया कि नहीं बस अब नहीं करना है, मगर इरादा इतना मुसम्मम था कि डाकू और डाके से तौबा की और तौबा करके सिर्फ ये नहीं कि अब ये नहीं करना है, अब नेकी करनी है, बल्कि किसी अल्लाह वाले की सोबत में चले गए। और फिर इतने बड़े बुजुर्ग बने कि जहां भी मशायख का, तारीख इस्लाम में बड़े मशायख का अगर नाम आता है तो खुले हुजैन बिन अय्याज रहमतुल्लाह। इसलिए ये सवाल कि जी अगर तो नफ्स ने शरारतें करनी ही है, तो फिर ये नफ्स के इस्लाह वाले माहौल में मशायख के पास जाने का फायदा क्या? तो उसका जवाब यही है कि जो जाएगा उसको तो फिर उम्मीद है कि नफ्स की शरारतें दूर हो जाएंगी, और अगर सारी दूर नहीं होंगी तो अक्सर तो दूर हो जाएंगी, कुछ शरारतें रह जाएंगी, और जो इस माहौल में नहीं जाएगा उसको कोई उम्मीद नहीं है कि नफ्स की कोई इस्लाह होगी। इसलिए इस माहौल में रहना एक गनीमत है। अल्लाह ताला हमें इस नफ्स की इस्लाह नसीब फरमाए। आखिर दावाना दुआ कर लीजिए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاة والسلام على سيد الأنبياء والمرسلين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته.